वो स्क्रीन भी इस पे तो नहीं कर सकते। الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين سبقت لهم من الحسنى أولئك عنها مبعدون لا يسمعون حسيسها وهم في ما اشتهت أنفسهم خالدون لا يحزنهم الفزع الأكبر وتتلقاهم الملائكة هذا يومكم الذي كنتم توعدون إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. तो पिछली क्लास में हमने सिर्फ एक लाइन ही शायद आगे बढ़ाई थी, यानी एक ही या दो आयात की खुलासे तफसीर। तो हम उससे आगे चलते हैं अब। आखिरी में बात ये चल रही थी पिछली क्लास में कि अल्लाह ताला ने इरशाद फरमाया वहुम फी मश्तहत अनफुसुहुम खालिदून, कि ये लोग अपनी जी चाही चीजों में हमेशा रहेंगे। ठीक है, जन्नत का अल्लाह ताला तज़किरा फरमा रहे हैं और जन्नतियों के बारे में बता रहे हैं कि वहां पर ना ये अपनी मन चाही जी चाही जो इनकी आरजुएं थीं तमन्नाएं थीं जो दुनिया में पूरी नहीं हो पाई थी, या दुनिया के अंदर अगर पूरी हुई भी थी तो बहुत थोड़ी हद तक, कुछ हद तक पूरी हुई थी, क्योंकि दुनिया को अल्लाह ताला ने ऐसा बनाया ही नहीं कि यहाँ पर इंसान की सारी तमन्नाएं पूरी हो सकें। ठीक है, इंसान की तमन्ना जो है ना ये है लामहदूद। इंसान की तमन्नाएं और आरजुएं, या अंग्रेजी में उनको पैशंस कह लें, तो ये तो हैं लामहदूद। ठीक है, और दुनिया है महदूद। ठीक है, तो ये इस लिमिटेड और बहुत ही छोटी सी जो मुख्तसर सी दुनिया है और मुख्तसर सी इस दुनिया की के अंदर हमारी जिंदगी है। ठीक है ना, एक तो दुनिया है ना बहुत मुख्तसर, बहुत छोटी सी। ठीक है, कितनी छोटी सी है कि जो हमारा अपना सूरज है तो ये साइंसदान अपने तखमीनों से, अपनी कैलकुलेशंस से और एस्टिमेशन से बताते हैं कि जो हमारा एक सूरज है ना, इस एक सूरज के अंदर 10 लाख दुनियाएं समा सकती है ना। तो कितनी छोटी दुनिया होगी कि 10 लाख या हाँ 10 लाख ही है ना, या 1 लाख है, पता नहीं कितना था, मुझे याद नहीं है। तो 1 लाख हो या 10 लाख हो, दुनियाएं हमारे खाली इस सूरज के अंदर समा सकती हैं, तो कितनी छोटी हुई ना। और फिर उसके बाद आगे जो अल्लाह ताला ने बनाई है अपने जो सैयारे और सितारे और कहकशाएं और सारी चीजें, मिल्की वेज एंड गैलेक्सीज एंड ऑल दैट, ये कितना बड़ा है, तो दुनिया कितनी छोटी है। ठीक है ना, अब उस छोटी सी दुनिया के अंदर हम कितने छोटे हैं, राइट। हम अगर सिर्फ इस हमारी अपनी दुनिया से अगर हमारा मवाजना किया जाए, एक इंसान जो 5 फुट का होता है, ज्यादा से ज्यादा 6 फुट का होता है, क्या क्या हैसियत है इस इंसान की ना। ठीक है, तो इंसान तो बहुत ही छोटी सी चीज है, इसकी तो कोई हैसियत ही नहीं। लेकिन इंसान की जो तमन्नाएं होती है ना, वो कोई उसकी उसकी हद नहीं होती, कोई लिमिट नहीं होती। ठीक है, तमन्नाएं तो होती हैं कि मुझे पूरी कायनात मिल जाए, है ना, मेरी हर चीज पूरी हो जाए। तो भाई इस छोटी सी दुनिया में, और वो भी उस छोटी सी दुनिया के अंदर हमारी जिंदगी, एक तो हमारी शख्सियत छोटी सी, फिर उसके बाद हमारी जिंदगी कितनी छोटी सी है ना। 60 साल एवरेज एज इस उम्मत की 60-65 साल है। ठीक है, तो कितनी मुख्तसर हमारी जिंदगी है। दुनिया की जिंदगी तो चलो लाखों साल में, और दुनिया वालों की जिंदगी जो पहले लंबी होती भी थी तो 1000 साल, 1000 साल, 300 साल, 200 साल, और हमारी तो उतनी भी नहीं। ठीक है, तो भाई दुनिया तो ना ये ख्वाहिश पूरी होने वाली जगह है ही नहीं। ख्वाहिश पूरी होने वाली जगह तो है जन्नत, جو بیچارے اس دنیا کے اندر خواہشیں پوری کرنے میں لگ جاتے ہیں وہ اس دنیا کو اپنے لیے جہنم بنا لیتے ہیں, اس دنیا کی زندگی کو اپنے اوپر عذاب بنا لیتے ہیں, ٹھیک ہے. اور جو چھوڑ دیتے ہیں اپنی خواہشات کو اور تھوڑی بہت جائز جو ہیں وہ جائز کی حدود میں رہتے ہوئے بس پوری کرتے ہیں, اللہ کا شکر ادا کرتے ہیں اللہ نے اتنی ہی پوری کروا دی, ہے نا, ہونی تو نہیں چاہیے تھی اتنی بھی لیکن اللہ نے کروا دی, تو اللہ تیرا شکر, اللہ تیرا شکر, ٹھیک ہے. تو ان کی پھر اسی دنیا کی زندگی جو ہے نا پھر وہ جنت نما بن جاتی ہے. جنت نما کا مطلب کیا, جنت جیسی نہیں بن جاتی ہے, جنت نما اردو میں ہم کہتے ہیں نا تو لگتا ہے جیسے جنت جیسی بن جاتی ہے, نہیں جنت جیسی نہیں بن جاتی بلکہ نما کا مطلب جو ہے نا اصل میں کیا ہے, قبلہ نما, قبلہ نما کا لفظ سنا ہے رائٹ, یا اور ایک اور چیز ہوتی ہے نما کے لیے کیا کہتے ہیں اس کو, کمپس, کمپس کے لیے اردو میں قطب نما رائٹ, قطب نما, قبلہ نما, اس کا مطلب کیا ہوتا ہے, قبلے کی طرف پوائنٹ کرنے والی چیز اس کو کہتے ہیں قبلہ نما, قطب نما, قطب یعنی پول کی طرف پوائنٹ کرنے والی چیز جس کو انگریزی میں کمپس کہتے ہیں. تو جنت نما بن جاتی ہے ان کی زندگی, یعنی ان کی زندگی کا جو رخ ہوتا ہے نا وہ جنت کی طرف بن جاتا ہے, ٹھیک ہے نا. اب یہ چل رہے ہیں جنت کی جانب میں چل رہے ہیں, اور جس دن اس دنیا سے گزر جائیں گے تو آگے بھی جنت ہی کی طرف چلتے رہیں گے, ان کی قبر کے اندر جنت کی کھڑکیاں کھول دی جائیں گی, یہ ہو گئی جنت نما زندگی, ٹھیک ہے. لیکن یہ کن کی ہوتی ہے, جو دنیا کی خواہشات, دنیا میں خواہشات پوری کرنے کا ارادہ ترک کر دیتے ہیں اور اللہ کی خواہشات پوری کرنے کا ارادہ بنا لیتے ہیں, ٹھیک ہے. اور جو پوری ہو جاتی ہیں اللہ کی مرضی سے اس پہ اللہ شکر کرتے رہتے ہیں. تو اللہ تعالیٰ نا پھر فرماتے ہیں کہ جی وہاں پر جو ہے وہ تمہاری من چاہی چیزوں میں تم رہو گے ہمیشہ ہمیشہ کے لیے. اچھا پھر اس کے بعد عجیب بات فرماتے ہیں کہ لا یحزنہم الفزع الاکبر, ہے نا, کہ ان کو جو ہے نا وہ فزع اکبر غم میں نہیں ڈالے گی. فزع اکبر کیا, تو وہ ہم پڑھتے ہیں کہ فرماتے ہیں کہ اور ان کو بڑی گھبراہٹ, بڑی بڑی گھبراہٹ مطلب یعنی قیامت میں ہونے میں زندہ ہونے اور محشر کے ہولناک مناظر دیکھنے کی حالت, ٹھیک ہے. فزع الاکبر بڑی گھبراہٹ, یعنی قیامت کے دن جب اٹھائے جائیں گے نا دوسرا سور پھونکا جائے گا, پھر لوگ اٹھیں گے اور آگے دیکھیں گے کیا ہو رہا ہے یہاں پر رائٹ, یہ کیا سارے کے سارے مردے اپنی زمینوں سے اپنے قبروں سے جو ہے وہ باہر نکل آئے ہیں اور عجیب و غریب حالت ہے نا, عجیب و غریب حالت ہے, سب پریشان ہیں, ادھر سے ادھر دوڑے چلے جا رہے ہیں, ان کو ہکایا چلا جا رہا ہے نا, لباس بھی نہیں ہے لوگوں کے کپڑوں یعنی جسموں کے اوپر, ٹھیک ہے. تو یہ جو حالت ہوگی نا یہاں پر بھی ان کو غم نہیں ہوگا. کیا مطلب کہ اللہ تعالیٰ جو ہے نا جب اس دنیا کی زندگی سے گزر گیا نا ایمان والا ایمان کے ساتھ اور جنت نما زندگی گزار کر کے جب آ گیا نا, اللہ تعالیٰ اس کو اب جنت کے راستے کے اوپر بھی اطمینان عطا فرمائیں گے. ابھی تو جنت میں پہنچے نہیں ہیں, ابھی تو قیامت کے دن اٹھے ہیں نا, ٹھیک ہے, جنت تو ابھی بہت بعد میں جا کر کے پہنچیں گے, ٹھیک ہے, لیکن اللہ تعالیٰ ان کا اکرام یہیں سے شروع کر دیں گے, قبر سے ہی شروع کر دیں گے, اور یہی اکرام جو ہے نا ان کا, اکرام کا مطلب ان کی عزت افزائی, ان کا خیال رکھنا, ہے نا, یہ اکرام قبر کے بعد حشر میں بھی جاری رہے گا, ہے نا, حشر کی اتنی ہولناکیاں ان کو گھبراہٹ میں نہیں ڈالیں گی, غم میں نہیں ڈالیں گی, ٹھیک ہے. یہ ہوتی ہیں جنت نما لوگ, ٹھیک ہے, جن کا رخ جنت کی طرف ہوتا ہے, تو غم میں نہ ڈالے گی, اور قبر سے نکلتے ہی فرشتے ان کا استقبال کریں گے, ٹھیک ہے. کیا اللہ, کیا ماشاءاللہ ہے تفسیر, یہ بریکٹس کے اندر تفسیر ہے نا جو حضرت تھانوی رحمۃ اللہ علیہ نے کری ہے کہ قبر سے نکلتے ہی, ٹھیک ہے, فرشتے ان کا استقبال کریں گے, ان کے یعنی جیسے ایئرپورٹ سے نکلتے ہی سامنے کھڑے ہوتے ہیں نا آپ کے رشتے دار کھڑے ہوتے ہیں, آپ کے دوست احباب کھڑے ہوتے ہیں, ہے نا, کبھی ایسا نہ ہو کہ ایئرپورٹ سے باہر نکل کر کے نا وہ ٹیکسی کی تلاش کرنے میں ان کو کوئی مشکل ہو جائے, है ना, नई जगह पर आए हैं, नया शहर है, नए लोग हैं, घबराहट होगी, भाई यहाँ पे मैं कैसे पहुंचूं अपने मंजिल तक। मंजिल पे पहुंच के तो मुझे पता है इत्मीनान होगा वहां पर, है ना, घर जब पहुंच जाएंगे अपने रिश्तेदारों के तो वहां पर तो अच्छे अच्छे खाने मिलेंगे, वहां पर तो अच्छा सा बिस्तर होगा, सब कुछ होगा, सेफ्टी भी होगी, सिक्योरिटी भी होगी, सब कुछ होगा। लेकिन पहुंचे कैसे? तो नहीं, जो मेजबान होता है वो घर में बैठा इंतजार नहीं कर रहा होता, बल्कि खुद चल करके एयरपोर्ट पर आता है या चल करके भेजता है लोगों को, है ना। सारे बड़े जो है वो चल करके एयरपोर्ट तक तो नहीं आते ना, वो छोटों को भेज देते हैं, छोटों को भेज देते हैं कि तुम इनको एयरपोर्ट से रिसीव करके लेकर के आओ, ताकि इनको एयरपोर्ट के ऊपर भी मसला ना हो, ठीक है, एयरपोर्ट पे भी घबराहट ना हो। इसी तरह अल्लाह ताला फरिश्तों को भेजेंगे इनका इस्तकबाल करने के लिए और कहेंगे कि ये है तुम्हारा वो दिन जिसका तुमसे वादा किया जाता था, है ना, और तुमने उस वादे को के ऊपर एतबार कर लिया था। खाली वादा नहीं किया जाता था, बल्कि तुमने उस वादे को संजीदगी से लिया भी था और उसको याद भी रखा था, ठीक है ना। हमें वादों का पता होता है और कह भी देते हैं कि हाँ जी हम वादे पर एतबार रखते हैं, लेकिन फिर बार बार हमारा वजू टूट जाता है, जहां कोई बात हमारी मर्जी के खिलाफ हो गई उधर ही जो है ना वो लड़ाई झगड़ा फसाद, है ना। अल्लाह से फसाद क्या तो शुरू कर देंगे, अल्लाह क्यों हो गया, ऐसा तो नहीं होना चाहिए था, मैंने ऐसी कौन सी चीज करी थी, मैंने तो आप नमाजें भी पढ़ी थी, मैंने तो जो है वो रोजे भी रखे थे और ये आपने मेरे साथ क्या कर दिया। ये क्या है, ये अल्लाह से फसाद है, ठीक है ना। और कुछ जरा दीनदार लोग जो हो जाते हैं तो फिर वो अल्लाह से फसाद अगर नहीं भी करते ना, वो अल्लाह के बंदों से फसाद शुरू कर देते हैं, ठीक है, तुमने ऐसा क्यों कर दिया, यू तुम्हें तो कुछ पता नहीं है, तुमने जो है वो गलत कर दिया, तुम ये तुम वो तुम ये, राइट, यू 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 फिंगर पॉइंटिंग, है ना, और एक से एक जो है वो लड़ाई झगड़े और इल्जामात देना और मस्ते का है ना वो तियां पाचा करना, तो ये फसाद, ठीक है। नहीं, जिनको अल्लाह के वादों के ऊपर एतमाद होता है ना, फिर वो फसाद नहीं करते, है ना। दिन रात के जो फसाद होते हैं ना हमारे घरों के अंदर, वो इसीलिए होते हैं कि अल्लाह के वादे को हमने जिनका इकरार किया हुआ होता है और बड़े हमने जो है वो बातें करी हुई होती हैं इनके बारे में, वो भूल जाते हैं हम सारे के सारे, ठीक है। तो फरमाया कि वो दिन जिसका तुमसे वादा किया जाता था, ठीक, ये है वो दिन, ये इकराम का मामला और बशारत उनके लिए ज्यादा खुशी और मुसर्रत का सबब हो जाएगा, ठीक है। अच्छा, आगे फरमाते हैं हजरत थानवी रहमतुल्लाह अलैह, कितने बड़े आलिम दीन और है ना, क्या इनके जो है वो मुतालिया भी था और क्या इनको अल्लाह ताला ने हिकमत भी दी थी, जहानत भी दी थी, ठीक है। तो हजरत ने जो ये बात लिखी ना, तो भाई किसी इल्म की बुनियाद पर लिखी होगी ना, लेकिन फिर भी फरमा रहे हैं कि अगर किसी रिवायत से ये साबित हो जाए, यानी किसी हदीस मुबारक से ये साबित हो जाए कि कयामत के हौल और खौफ से कोई मुस्तस्ना नहीं है, सबको पेश आएगा, ठीक है, कि भाई जो ईमान वाले कब्र से निकलेंगे ना, उनको भी कयामत का खौफ और हौलनाकी जो है ना उसका असर होगा, वो भी गमनाक हो जाएंगे, ठीक है। तो फरमाते हैं कि अगर ऐसा साबित हो भी जाए ना, तो चूंकि नेक बंदों के लिए उसका जमाना बहुत कलील होगा, इसलिए वो कल अदम है, ठीक है। यानी ये जो उनको हॉल और खौफ पेश भी आएगा ना, ये इतना थोड़ी सी देर के लिए होगा कि जैसे कि है ही नहीं, है ना, इतने लंबे टाइम पीरियड के सामने उस थोड़े से टाइम पीरियड की कोई हैसियत ही नहीं है। कल अदम, अदम का मतलब होता है नॉन एग्जिस्टेंट, गोया कि नॉन एग्जिस्टेंट है ये वाला खौफ वाला पीरियड। ये ऐसे ही है कि जैसे कि आप बाहर निकल रहे हैं ना, एयरपोर्ट में आ रहे हैं, तो जो इमिग्रेशन काउंटर पे पहुंच रहे हैं ना, तो इमिग्रेशन काउंटर के ऊपर आपको थोड़ी सी फिक्र हो रही है कि पता नहीं ये इमिग्रेशन वाले जो है ना वो मुझे कोई मसला ना कर दें, मेरे पासपोर्ट पर, मेरे वीजे के ऊपर कोई मसला ना कर दें, खुसूसन जब हम अमेरिका वगैरह जाते हैं, है? मुसलमान दाढ़ी वाले अगर अमेरिका अमेरिका जा रहे हैं ना, तो एक फिक्र होती है कि हाँ भाई वहां पे ना वो टेररिस्ट के चक्कर में जो है वो कहीं कहीं डिपोर्ट ना कर दें, कोई और मसला ना कर दें, ठीक है। लेकिन उधर आप इमिग्रेशन काउंटर पे खड़े हुए, उसने दो चार सवाल किए, ठप्पा लगाया आपके पासपोर्ट के ऊपर, चले जी आप जाएं, है ना। तो वो जो एक थोड़ी सी देर के एक खौफ था ना, वो खत्म हो गया और आप आगे निकल गए, राइट, फिर आप जाकर के आपने अपना सामान लिया और सामने जो है वो आपके दोस्त अहबाब रिश्तेदार खड़े हुए हैं आपको रिसीव करने के लिए, ठीक है। तो ये जो थोड़ी सी देर की जो खौफ होगा ना, ये तो किसी को याद ही नहीं रहता, हाँ जी अल्लाह ने बड़ा बड़ा करम किया, अल्हम्दुलिल्लाह सब ठीक ठाक हो गया, हम आ गए जी बाहर आ गए, ठीक है। तो वही फरमा रहे हैं कि उसका जमाना बहुत कलील होगा, इसलिए वो कल अदम है और वो दिन भी याद करने के काबिल है जिस रोज हम नफ़खे उला के बाद, ठीक है, यौम नख्ल समा कफ़िस सिजल दिल कुतुब, ठीक है, वो दिन भी याद करने के काबिल है कि क्योंकि अल्लाह ताला जब यौमा का लफ्ज इस्तेमाल करते हैं ना, तो उस यौमा का तर्जुमा तो दिन है, ठीक है, लेकिन इसका मफहूम क्या होता है कि याद करने के काबिल है वो दिन, यानी दैट डे इज अ सिग्निफिकेंट डे व्हेन, तो ये मफहूम होता है इसका, ठीक है। तो वही फरमाते हैं कि वो दिन भी याद करने के काबिल है जिस रोज हम नफ़खे उला के बाद, नफ़खे उला क्या, नफ़खा यनफ़ुखु कहते हैं फूकने को, ठीक है, तो जो पहली बार सूर फूकेंगे हजरत इसराफील अलैहिस्सलाम, इसराफील अलैहिस्सलाम के बारे में आता है कि जब से अल्लाह ताला ने दुनिया को बनाया है ना, इसराफील अलैहिस्सलाम के मुंह में, के मुंह पर जो है ना वो है सूर है, यानी जो ट्रम्पेट है, ठीक है, जो सींग नुमा एक चीज है, उसके ऊपर इसराफील अलैहिस्सलाम ने अपना मुंह रखा हुआ है, ठीक है, जैसे कि जो बिगल बजाने वाले लोग होते हैं, ट्रम्पेट बजाने वाले लोग होते हैं ना, तो वो तो यूजुअली अपने हाथ में पकड़ करके रखते हैं, जैसे ही उधर से जो है वो एक एक हुक्म आता है, वो फौरन अपने हाथ को उठाते हैं और अपने मुंह से उस ट्रम्पेट को लगाते हैं और उसके अंदर बजाना शुरू कर देते हैं, फूंकना शुरू कर देते हैं। इसराफील अलैहिस्सलाम का ये मामला नहीं है, इसराफील अलैहिस्सलाम अल्लाह के हुक्म के मुंतजर है ना, है ना, और अल्लाह के हुक्म के अंदर तो जर्रा बराबर भी ताखिर नहीं होनी चाहिए, इस वजह से इसराफील अलैहिस्सलाम सूर को अपने मुंह के साथ लगाए हुए ही बैठे हुए हैं या इंतजार कर रहे हैं, है ना, कि अल्लाह का हुक्म आए और मैं इसमें फूकूं, एक लम्हा भी ताखिर नहीं होनी चाहिए इसके अंदर, ठीक है। तो वो जब फूकेंगे ना, फिर तो फूकने से क्या होगा कि दूसरे एंड से जो है ना वो आवाज निकलना शुरू होगी, इधर से तो फूक जा रही होती है और उधर से यानी ट्रम्पेट के दूसरे एंड से जो है आवाज निकल रही होती है, ये आवाज जो है ना शुरू में तो हदीस में आता है कि जो लोग होंगे उनको बड़ी हल्की हल्की सी लगेगी, लोग जरा देखेंगे इधर उधर, ये कहाँ से आवाज आ रही है, ये कैसी आवाज आ रही है ना, ऐसी बड़ी सी आवाज आ रही है, लेकिन अभी इतना मसला नहीं होगा, बस लोग मुतवज्जो होंगे इस आवाज की तरफ, फिर ये आवाज जो है ना वो आहिस्ता आहिस्ता बढ़ती रहेगी, ठीक है, और बढ़ते बढ़ते ऐसा हो जाएगा कि लोगों के सर में दर्द शुरू हो जाएगा, ठीक है, और ये दर्द जो है ना फिर बढ़ता रहेगा, हत्ता कि जैसे कि सर फटने को आ जाए, इतनी ये आवाज बढ़ जाएगी, और फिर बढ़ते बढ़ते जो है ना वो इतनी बढ़ेगी कि इंसान का दिमाग और उसका पूरा वजूद, सिर्फ दिमाग नहीं पूरा वजूद जो है ना वो एक्सप्लोड हो जाएगा, जैसे एक बॉम्ब एक्सप्लोड हो जाता है ना, या जिस तरीके से कोई भी चीज फट जाती है, तो इस तरीके से इंसान का वजूद जो है वो फट जाएगा, ठीक है। और फिर उसके बाद बाकी चीजें जो है ना दुनिया की, वो भी फटना शुरू हो जाएंगी। सबसे पहले क्या चीज फटेगी, जो सबसे कमजोर थी, सबसे पहले चीज क्या फटेगी, जो सबसे कमजोर अल्लाह ताला ने बनाई है ना वो फटेगी, वो क्या है, इंसान, सबसे कमजोर है ना, खुलक अल इंसानु ज़ईफा, है ना, कोई तो फिर उसके बाद बाकी चीजें तो सब इंसान से ज्यादा मजबूत है ना, ये जो दरख्त है, दरख्त इंसान से ज्यादा मजबूत है, ठीक है, ये जो बाकी चीजें हैं दुनिया की, पत्थर तो बहुत मजबूत चीज होता है ना, पत्थर की तो बात बाद में आएगी, पहले तो जिन चीजों को हम जरा कमजोर समझते हैं ना, जैसे जानवर, ये जानवर हमसे ज्यादा मजबूत है, ठीक है ना, ये बाद में फटने शुरू होंगे, दरख्त और चरन परिंद और दूसरी चीजें, फिर उसके बाद पहाड़ फटना शुरू होंगे, ठीक है। तो नफ़खे उला का जो मामला होगा, तो उसके बाद जो है ना फिर क्या करेंगे अल्लाह ताला, जब दुनिया की सारी चीजें जो है वो एक्सप्लोड हो जाएंगी, ब्लास्ट हो जाएंगी, तो उसके बाद फिर अल्लाह ताला आसमानों को इस तरह लपेट देंगे, ठीक है, जिस तरह से लिखे हुए मजामीन का कागज लपेट दिया जाता है, سکرول سکرول کر دیتے ہیں نا آپ کسی کاغذ کو, جیسے رول کرنا, ہم اردو میں زیادہ تر رول کرنے کا لفظ استعمال کرتے ہیں اور انگریزی کے لیے اندر جو ہے وہ سکرول کا لفظ استعمال ہوتا ہے. ٹھیک ہے, تو آسمان ابھی کیسے ہیں, دنیا جو ہے وہ بالکل سینٹر میں ہے اور آسمان دنیا کو گھیرے ہوئے ہیں. ہمارا جیسے آپ کسی ویڈیو میں دیکھیں یا ایون کسی تصویر میں دیکھیں تو یہ جو یعنی ہمارے زمین کی جو انوائرمنٹ ہے, ٹھیک ہے, یہ جو فضا ہے, فضا, ٹھیک ہے, تو یہ زمین کے چاروں طرف ہے نا, صرف ایک طرف تو نہیں ہے نا کہ جی انڈیا کے اوپر جو ہے وہ زمین کی فضا ہے یا امریکہ کے اوپر زمین کی فضا ہے, نہیں, فضا نے تو چاروں طرف سے گھیرا ہوا ہے نا زمین کو. تو جس طریقے سے اس فضا نے چاروں طرف سے زمین کو گھیرا ہوا ہے نا, ہر طرف سے نا, اسی طریقے سے جو پہلا آسمان ہے, آسمان دنیا بھی جس کو کہتے ہیں, تو وہ بھی چاروں طرف سے زمین کے گرد ہے, ٹھیک ہے, اور پھر دوسرا آسمان جو ہے وہ پہلے آسمان کے چاروں طرف اس نے پہلے آسمان کو گھیرا ہوا ہے, اور تیسرے آسمان نے دوسرے آسمان کو چاروں طرف سے گھیرا ہوا ہے. ٹھیک ہے, جیسے کہ آپ گیندیں چھوٹی چھوٹی بالز بنایا کر, ہے نا, ایک بال جو ہے وہ سب سے اندر ہو اور دوسری بال جو آپ بنائے نا تو وہ اس سب سے چھوٹی بال کے گرد دوسری بال, یعنی چھوٹی بال بڑی بال کے اندر ہو, ٹھیک ہے, اور پھر جو بڑی بال ہے وہ اس سے بڑی بال کے اندر ہو, ٹھیک ہے. اسی طریقے سے آسمانوں اور زمین کا تعلق ہے آپس میں, کہ وہ جیسے بالز ہیں اور ہر چھوٹی بال کے اوپر ایک بڑی بال ہے, پھر اس کے باہر ایک دوسری بڑی بال ہے, اس کے باہر ایک تیسری بڑی بال ہے, تو اس طریقے سے ساتوں آسمان ایسے ہیں, ٹھیک ہے, ہر طرف سے انہوں نے گھیرا ہوا ہے اپنے نیچے والے آسمان کو, ٹھیک ہے. تو یہ کوئی لیئرز نہیں ہے, جس طرح سے آپ وہ لزانیا بنایا کبھی کسی نے, لزانیا بڑے مزے کی چیز ہوتی ہے, تو لزانیا میں لیئرز ہوتی ہیں نا, اوپر سے نیچے اوپر سے نیچے اوپر سے نیچے, نہیں, یہ اس طرح کی لیئرز نہیں ہے, بلکہ یہ ایک, ہم بچوں کی کلاس میں ان کو مثال سے سمجھاتے تھے, جیسے کہ ایک تربوز ہے, ٹھیک ہے, تو تربوز جس طریقے سے نا اس طریقے سے یہ, اور تربوز کے اندر آپ دیکھیں تو اور چیزیں اس کے اندر ہیں, اس کے اندر خیر نہیں ہوئی چلے. تو پھر اللہ تعالیٰ نا ان آسمانوں کو لپیٹ دیں گے, ٹھیک ہے, جس طرح سے کاغذ کو لپیٹ, اب یہ کیسے لپیٹیں گے, اس کی شکل اپنے ہاتھ, فرمایا جیسے اللہ تعالیٰ کے دانے ہاتھ کے اندر جو ہے وہ آسمان لپیٹ دیے جائیں گے. تو انہوں نے لکھا کہ کیا جیسے سات آسمان ہیں ویسے ہی سات زمینیں بھی ہیں. ہاں, سات زمینوں کا بھی آتا ہے, لیکن سات زمینیں جو ہے نا یہ ایک الگ الگ زمینیں نہیں ہیں کہ جیسے ایک پلانٹ ارتھ ہے اور دوسری زمین جو ہے وہ کوئی اور پلانٹ مارس کی شکل کی کوئی اور چیز ہے اور تیسری زمین جو ہے وہ کوئی اور چیز کہیں اور ہے, کہیں اور ہے, کہیں اور ہے, نہیں, بلکہ ود ان زمین, ٹھیک ہے نا, جیسے ابھی آسمانوں کی مثال آپ کو دے کر سمجھایا نا کہ بیچ میں زمین ہے اور چاروں طرف پہلا آسمان ہے, اس کے چاروں طرف دوسرا آسمان ہے, اس کے چاروں طرف تیسرا آسمان ہے, اسی طریقے سے جو زمین کا معاملہ نا, تو زمین کے اندر بھی سات تہیں ہیں, یہ اندر ہی کو سینٹرل, ایک ہی سینٹر سب کا, ٹھیک ہے, تو اس طریقے سے سات زمینیں بھی زمین کے اندر ہی ہیں, ٹھیک ہے, تو وہ الگ الگ کوئی زمین نہیں ہے, بس ایک ہی زمین, یعنی ایک ہی پلانٹ ارتھ, یہی ایک زمین ہے, اس کے علاوہ کوئی دوسری زمین نہیں. اس کے اوپر سب سے بڑی دلیل کوئی بتائے, کوئی کوئی آپ سے پوچھیں کیسے بھائی, آپ نے دیکھا کہیں, ہے نا, آپ نے کہیں لکھا ہوا دیکھا, ہم نے لکھا ہوا بھی کہیں نہیں دیکھا اس طریقے سے, ٹھیک ہے, لیکن دلیل ہے ہمارے پاس, وہ کیا کہ ایک ہی زمین ہے, کوئی اور زمین نہیں ہے کسی اور سیارے کے اوپر یا کسی اور جو ہے وہ کانسٹلیشن کے اندر یا کسی اور سولر سسٹم کے اندر, نہیں, ایک ہی زمین ہے. کیا دلیل ہے اس بات کی, یہ بتائیں جی, یہ آپ سے پوچھ رہے ہیں, یہ زمین تو بس ایک ہی ہے, کیوں, کیسے, کوئی بتا سکتا ہے اس کا جواب, یہ زمین ایک ہی ہے, اس کے اندر لیئرز ہوں گی, ہے نا, لیکن الگ الگ نہیں ہے, قارون دھستا رہے گا. اچھا اچھا جواب ہے ویسے یہ, لیکن एक ही है का इससे अच्छा कोई जवाब हो जिंदगी की वजह से। जिंदगी की वजह से क्या मतलब पता नहीं। जब नीचे जाए तो पानी निकल आता है, कुरान में भी इसका जमा नहीं इस्तेमाल किया गया है। हाँ दो लोगों ने जवाब दिया है कि कुरान मजीद में अर्ज की जमा नहीं आई, ठीक है, लेकिन सात जमीनों का तो तज़किरा आया है ना, बेशक कुरान मजीद में अर्ज की जमा नहीं आई, लेकिन भाई कुरान मजीद की तफसीर तो और जगहों से भी होती है। अल्लाह के महबूब कितने हैं, कितने अल्लाह के महबूब मोहम्मद रसूलुल्लाह कितने, सिर्फ एक, ठीक है ना, और वो किधर है, मदीना मुनव्वरा, और ये मदीना मुनव्वरा किधर है, इस एक प्लेनेट अर्थ के अंदर, है ना, और कहीं मदीना मुनव्वरा नहीं है, और कहीं अल्लाह के नबी अलैहिस्सलाम नहीं है, ठीक है ना, एक ही महबूब है और वो इस एक ही जमीन के अंदर है, है ना, दूसरी कोई जमीन नहीं है जहां नबी अलैहिस्सलाम के, जिस तरह ये लोग क्लोन्स बनाते हैं ना, क्लोन्स, है ना, एक भेड़ को क्लोन कर लिया, कल को जो है इंसान को भी क्लोन करने कर लेंगे शायद, है, नबी अलैहिस्सलाम की कोई क्लोनिंग नहीं है, ठीक है, एक ही है आका अलैहिस्सलाम, ठीक है, मुसलमान के लिए तो इतना ही काफी है, ठीक है, क्योंकि हमें क्या, हमें अल्लाह का किसने बताया, हमें तो नबी अलैहिस्सलाम ने बताया ना, सब कुछ हमारे जो है ना वो आका अलैहिस्सलाम ही, ठीक है, वो बस एक ही। अच्छा तो आगे चले कि इस तरह लपेट देंगे जिस तरह लिखे हुए मजामीन का कागज लपेट दिया जाता है, फिर लपेटने के बाद ख्वाह मादूम कर मादूम महज कर दिया जाएगा, ठीक है, यानी या तो बिल्कुल ही खत्म कर दिया जाएगा इसको, एक मिनट, हाँ तो तफसीरन फरमा रहे हैं कि फिर जब लपेट दिया जाएगा ना आसमानों को जमीन को, या तो फिर उसके बाद बिल्कुल ही अनाइहिलेट कर दिया जाएगा, खत्म कर दिया जाएगा, या नफ़ख़े सानिया तक इसी हालत पर रहे, दोनों बातें मुमकिन है, ठीक है, लिपटी हुई शक्ल के अंदर रहेंगे, और हमने जिस तरह से अव्वल बार पैदा करने के वक्त हर चीज की इब्तिदा की थी, उसी तरह आसानी से उसको दोबारा पैदा कर लें, ठीक है, ये जो आसमान और जमीन है अल्लाह ताला ने जैसे पहले पैदा किया था अल्लाह ताला दोबारा से पैदा कर देंगे। अच्छा ये हमारे जिम्मे वादा है, हम जरूर उसको पूरा करेंगे, वादन अलैहि, ये हमारे ऊपर वादा है, इन्ना कुन्ना फाइलीन, हम इसको करके रहेंगे, ठीक है, इन्ना कुन्ना फाइलीन, फाइल कहते हैं करने वाले को। अच्छा ये हमारे जिम्मे वादा है, और ऊपर जो नेक बंदों से सवाब व नेमत का वादा हुआ है वो बहुत कदीम और मुअक्कद वादा है, चुनाचे हम सब आसमानी किताबों में लौहे महफूज में लिखने के बाद लिख चुके हैं कि इस जमीन यानी जन्नत के मालिक मेरे नेक बंदे होंगे, ठीक है, ये जो फरमाया ना वलकद कतबना फिस ज़बूर मिन बाद ज़िक्र अन्नल अर्ज़ा यरिसुहा इबादी सालिहून, तो ये जो वादा अल्लाह ताला का है ना ये पिछली किताबों के अंदर भी है, अगरचे के जो पिछली किताबें थी वो चूंकि अरबी में नहीं थी, ठीक है, इस वजह से कुरान की बातें उनमें मौजूद होना होने का मतलब क्या है कि मफहूम के एतबार से ये बातें पीछे मौजूद थी, जबूर में मौजूद थी और तौरात में मौजूद थी, इंजील में मौजूद थी और इब्राहिम अलैहिस्सलाम के सहीफों में मौजूद थी, है ना, इन्ना हाज़ा लसे सुहफ अलूला सुहफ इब्राहिम व मूसा, है ना, ये बातें जैसे सूरह आला के अंदर जो बातें लिखी हुई हैं आखिर में फरमाते हैं ना कि बेशक ये बातें जो है वो सुहफ अलूला के अंदर भी मौजूद थी, पिछले सहीफों के अंदर भी, जैसे इब्राहिम अलैहिस्सलाम का सहीफा और मूसा अलैहिस्सलाम का सहीफा, लेकिन अल्फाज मौजूद वैसे नहीं थे, इस वजह से वो कुरान नहीं है, बल्कि कुरान तो यही है, कुरान है। अच्छा ये बात इस वजह से आपके सामने आ गई क्योंकि कुदरतन हमारे साथ तो अक्सर ये होता ही रहता है, हम तस्करा भी काफी अरसे के बाद जब हमने देखा कि ये बार बार हो रहा है बार बार हो रहा है, तो हमने फिर क्लासों में भी तस्करा करना शुरू कर दिया इस बात का कि जो औरतों को पढ़ाते हैं अल्लाह ताला वही मजमून जो है वो मर्दों के अंदर भी चला देते हैं, जो मर्दों में चलाते हैं वही मजमून औरतों में भी चला देते हैं, तो मर्दों के अंदर एग्जैक्टली यही मजमून पिछली क्लास के अंदर चला है कि ये जो कुरान है, जिक्र अल्लाह ताला ने इस तरीके से फरमाया कि कुरान जो है ना ये पिछली किताबों के अंदर भी मौजूद है, ठीक है, کیا کیا آیت تھی سورۃ الشعراء کی کہ انہ لفی زبر الاولی، کہ یہ جو قرآن ہے یہ تو پچھلی کتابوں کے اندر بھی موجود ہے. تو کیا مطلب بھائی، پچھلی کتابوں کے کسی حصے کو آپ قرآن کہہ سکتے ہیں، ہے نا، کہ قرآن جو ہے نا وہ تورات کے ایک چیپٹر جو ہے نا یہ قرآن تھا؟ نہیں، آپ قرآن نہیں کہہ سکتے، بلکہ قرآن مجید کے مضامین معنی کے اعتبار سے پچھلی کتابوں کے اندر موجود تھے. ٹھیک ہے، تو یہاں پر بھی اسی کا ذکر ہے کہ جی یہ جو باتیں ہیں نا جنتیوں سے جو وعدے کیے جا رہے ہیں یہ کوئی آج پہلی دفعہ نہیں کیے جا رہے. ٹھیک ہے، نبی علیہ الصلوۃ والسلام کے زمانے میں پہلی دفعہ نہیں کیے جا رہے، یہ ہر نبی کے زمانے میں اسی طرح کے وعدے ان کے ساتھ کیے گئے تھے اور ان کے صحیفوں کے اندر بھی ایسے ہی درج ہے. تو پھر اس کے بعد یہ کہ یہ جو زمین ہے نا، اس زمین کے مالک میرے نیک بندے ہوں گے، تو اس کی ایک تفسیر یہ ہے کہ یہاں پر جنت کی زمین کی بات ہو رہی ہے. ٹھیک ہے، لیکن اور تفسیریں بھی ہیں، وہ ہم آگے پڑھیں گے. تو فرماتے ہیں کہ زمین یعنی جنت کے مالک میرے نیک بندے ہوں گے. قدامت اس وعدے کی، تو اس سے ظاہر ہے کہ لوح محفوظ میں لکھا ہوا ہے، یعنی اس وعدے کا قدیم ہونا. قدیم کا جو لفظ ہے نا، ہمارے اعتبار سے تو قدیم کا لفظ استعمال کیا جاتا ہے کوئی پرانی چیز ہے، ذرا زیادہ پرانی چیز ہو تو اس کو قدیم کہتے ہیں. لیکن عقیدے کے کانٹیکس میں جب لفظ قدیم استعمال کیا جاتا ہے نا، تو اس کا مطلب یہ ہوتا ہے وہ چیز جو کہ ہمیشہ سے ہے. ٹھیک ہے، یعنی بہت بالکل شروع سے. ٹھیک ہے، تو شروع سے کیا مطلب؟ بھائی شروع میں تو اللہ تعالیٰ نے لوح محفوظ کے اندر قلم سے سب کچھ لکھوا دیا، وہی شروع ہے چیزوں کا. ٹھیک ہے، تو یہ جو قرآن مجید ہے اور تورات ہے اور تقدیر ہے انسانوں کی، یہ سب کچھ جو ہے نا لوح محفوظ کے اندر موجود ہے. ٹھیک ہے، تو وہی حضرت نے یہاں پہ لکھا ہے کہ قدامت اس وعدے کا کیا مطلب ہے کہ لوح محفوظ کے اندر یہ وعدے لکھے ہوئے، اور تاکید اس بات سے کہ کوئی آسمانی کتاب اس سے خالی نہیں. ٹھیک ہے، اچھا یہ تاکید کے لیے ہو گیا. اور کسی کو کوئی سوال پوچھنا ہو یا کوئی کمنٹ ہو تو آپ کر دیجیے گا، لکھ دیجیے گا، ہم آیت و مسائل پڑھنا شروع کرتے ہیں. اچھا آگے فرماتے ہیں حضرت، معروف و مسائل میں باقاعدہ ترجمے کے طرح سے لے کر کے نہیں چلتے، بلکہ کچھ کچھ آیات لے کر کے پھر ان کے کچھ تحقیقی باتیں ان کے بارے میں، عارف ان کے اور مسائل ان کے جو اس سے شرعی مسائل وغیرہ نکلتے ہیں تو وہ لکھ دیتے ہیں اس کے اندر خالی. فرماتے ہیں وہ حرام علی قریۃ اہلکناہا انہم لا یرجعون. ٹھیک ہے، کہ حرام ہے ایک بستی کے اوپر جس کو ہم نے ہلاک کر دیا کہ وہ واپس لوٹے. ٹھیک ہے، تو اب اس کی تفسیر میں لکھ رہے ہیں کہ اس جگہ لفظ حرام بمعنی ممتنع شرعی کے ہے. ممتنع شرعی کا مطلب کہ اللہ تعالیٰ نے حکم دیا ہوا ہے کہ نہیں ایسا نہیں ہوگا، اللہ تعالیٰ کا حکم ہے نہیں. ٹھیک ہے، یعنی شریعت کیا ہوتی ہے؟ اللہ تعالیٰ کے احکام کا نام ہوتا ہے، یہ کرو یہ نہ کرو. ٹھیک ہے، تو جس طرح سے شریعت میں اللہ تعالیٰ کے احکام ہے نا کہ جی یہ نہیں، تو ممتنع شرعی کے اللہ تعالیٰ کے حکم ہے کہ نہیں ایسا نہیں. ٹھیک ہے، تو جس کا ترجمہ خلاصہ تفسیر میں ناممکن سے کیا گیا ہے. ٹھیک ہے، ناممکن ہے کسی بستی کے اوپر کہ وہ ہلاک ہونے کے بعد واپس لوٹ آئے. اور لا یرجعون میں فرماتے ہیں کہ اکثر حضرات مفسرین کے نزدیک حرف لا زائد ہے. ٹھیک ہے، لا زائد ہے. قرآن مجید کے اسلوب میں یہ بھی بات شامل ہے کہ کہیں کہیں اللہ تعالیٰ جو ہے نا وہ الفاظ لکھتے تو ہیں لیکن معنی میں ان کا کوئی اثر نہیں ہوتا. ٹھیک ہے، تو ایسے الفاظ کو جو ہے نا وہ زائدہ کہہ دیتے ہیں، زائدہ کہتے ہیں گرامر کے اعتبار سے. ٹھیک ہے، جیسے ایک تفسیر ہے لا اقسم بهذا البلد، کہ میں قسم نہیں کھاتا اس شہر کی، ترجمہ لفظی ترجمہ تو یہ بنتا ہے، میں اس شہر کی قسم نہیں کھاتا، لا اقسم بهذا البلد، یا لا اقسم بيوم القيامه، میں قسم نہیں کھاتا قیامت کے دن کی. تو بھائی کیا مطلب، میں قسم نہیں کھاتا قیامت کے دن کی، میں قسم نہیں کھاتا اس شہر کی، یہ کیا بات ہوئی؟ ٹھیک ہے، تو پتہ چلا عربی زبان کو دیکھتے ہوئے پتہ چلا کہ عربی زبان میں کبھی لا کا لفظ جو ہے نا وہ زائدہ استعمال ہوتا ہے، یعنی بس کلام کی خوبصورتی کے لیے استعمال ہوتا ہے، معنی میں اس کا کوئی عمل دخل نہیں ہوتا. تو اللہ تعالیٰ یہ نہیں فرما رہا ہے یہاں پر کہ میں اس شہر کی قسم نہیں کھاتا، میں قیامت کے دن کی قسم نہیں کھاتا، بلکہ لا زائدہ ہے، بلکہ کیا کہہ رہے ہیں؟ اقسم بحاد البلد، اس شہر کی میں قسم کھاتا ہوں، اس قیامت کے دن کی میں قسم کھاتا ہوں. یہ ایک تفسیر ہے کہ لا زائدہ ہے، ٹھیک ہے. دوسری اور بھی تفسیر ہیں اس کی، بہرحال اس میں جائے بغیر ابھی بس آپ کو اتنا بتانا تھا کہ لا زائدہ کا کیا مطلب ہوتا ہے. تو یہاں پر بھی کچھ مفسرین نے فرمایا، بلکہ اکثر مفسرین نے فرمایا کہ یہاں پر بھی جو لا یرجعون کے اندر لا ہے نا، یہ زائدہ ہے، یہ ایکسٹرا ہے، ٹھیک ہے. تو اس اعتبار سے دیکھا جائے تو معنی آیت کی یہ ہیں کہ جو بستی اور اس کے آدمی ہم نے ہلاک کر دیے ہیں، ان کے لیے محال ہے کہ وہ پھر دنیا میں لوٹ کر آ جائیں. ٹھیک ہے، کیا مطلب؟ حرام علی قرية اہلکناها انہم یرجعون، لا یرجعون نہیں، انہم یرجعون، کہ وہ لوٹ آئے، ہے نا، یہ ان کے لیے حرام ہے، یہ ان کے لیے محال ہے، ٹھیک ہے، ناممکن ہے ان کے لیے کہ وہ لوٹ آئے. یہ کچھ مفسرین کے نزدیک یہ تفسیر بنتی ہے جنہوں نے کہا کہ لا زائدہ ہے. لیکن بعض دوسرے مفسرین جنہوں نے کہا کہ نہیں، لا زائدہ نہیں ہے یہاں پر، ٹھیک ہے. تو بعض حضرات مفسرین نے لفظ حرام کو اس جگہ بمعنی واجب قرار دے کر لا کو اپنے معروف معنی نفی کے لیے رکھا ہوا ہے. تو بعض مفسرین نے کہا نہیں، لا جو ہے نا وہ زائدہ نہیں ہے، بلکہ اصل میں مطلب یہ ہے کہ حرام کا معنی جو ہے نا وہ یہاں پر یہ نہیں ہے کہ ناممکن ہے، بلکہ حرام کا مطلب یہ ہے کہ واجب ہے، ٹھیک ہے، کیونکہ عربی زبان میں حرام کے لفظ واجب کے لیے بھی استعمال ہوتا ہے، ٹھیک ہے. تو واجب ہے اس بستی پر جس کو ہم نے عذاب سے ہلاک کر دیا ہے کہ وہ دنیا میں نہیں لوٹیں گے، لا یرجعون، کہ وہ دنیا میں نہیں لوٹیں گے، ٹھیک ہے. امید ہے کہ اکثر لوگوں کو یہ بات سمجھ میں آ گئی ہوگی. جن کو نہیں سمجھ میں آئی، اگر پوچھنا چاہیں تو دوبارہ پوچھ سکتے ہیں، ورنہ کوشش کیجیے گا کہ ریکارڈنگ سے سن کر کے سمجھ لیں اس بات کو، یا پڑھ کر کے ذرا غور سے کریں. کوئی بہت زیادہ راکٹ سائنس نہیں ہے، بہت زیادہ کمپلیکیٹڈ نہیں ہے، تھوڑا سا غور سے سنیں گے یا سمجھیں گے، کوشش کریں گے تو سمجھ میں آ جائے گی بات، ٹھیک ہے. جس کو نہیں آئی، باقی تو انشاءاللہ آئی گئی ہوگی سب کو سمجھ میں. اچھا، تو یہ جو حضرت نے یہاں پہ یہ باتیں لکھی ہیں نا، تو وہ تفسیر قرطبی سے چونکہ نقل کری ہیں، اس وجہ سے بریکٹس میں قرطبی لکھ دیا ہے، تفسیر قرطبی، امام قرطبی رحمۃ اللہ علیہ کی تفسیر. آیت کا مطلب یہ ہے کہ مرنے کے بعد توبہ کا دروازہ بند ہو جاتا ہے، ٹھیک ہے نا. یعنی اب اس کی تفسیر معنی کیا ہے؟ مرنے کے بعد توبہ کا دروازہ بند. اگر کوئی دنیا میں آ کر عمل صالح کرنا چاہے تو اس کا موقع نہیں ملے گا، اب تو صرف روز قیامت کی زندگی ہو، ٹھیک ہے نا. یعنی دنیا کی زندگی ختم، اب جو ہے وہ یعنی قبر کی زندگی، اور قبر کے بعد حشر کی زندگی، اور حشر کے بعد یا تو جنت یا جہنم، ٹھیک ہے. یعنی یہ ون وے ٹریفک ہے، یہ ون وے سلسلہ چل رہا ہے، یہ اس میں کوئی ریٹرن کی پاسبلٹی نہیں ہے، ٹھیک ہے. ٹائم چونکہ کلاس کا ختم ہو گیا ہے، تو اس وجہ سے ہم یہاں پہ روک دیتے ہیں. انلیس کسی کو کوئی اگر سوال پوچھنا ہو تو وہ، کیونکہ باقی لوگوں کی کچھ کلاسز بھی ہوتی ہیں تو وہ اس میں واپس چلے جائیں گے، ٹھیک ہے. یاجوج ماجوج کا پھر انشاءاللہ اگلی کلاس کے اندر اللہ کی توفیق سے بنے گی. ویسے ہو سکتا ہے کہ اگلی کلاس ایکچولی نہ ہو، کیونکہ یہ آج اس سفر پہ ہوگا، تو پیر والی کلاس شاید نہ ہو سکے. چلیں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.